अस्सलाम वालेकुम। 2013 का इख्तिताम हो रहा है और 2014 के हवाले से मुस्बत उम्मीदें हैं पूरी पाकिस्तानी कौम को। 2013 का इख्तिताम एक ऐसे दिन पे हो रहा है जो पाकिस्तान की अगर गुज़श्ता 46 साल की हिस्ट्री पे हम निगाह दौड़ाएं तो इस्लामाबाद में आज सर्दतरीन दो दिन गुजरे हैं। ये मेरे ख्याल में सबसे बड़ी जो क्लोजिंग स्टेटमेंट हमारी 2013 की है कि सर्दतरीन जो है वो दिन गुजर रहे हैं पूरे पाकिस्तान के अंदर। लेकिन बड़े बड़े इवेंट्स जो हैं 2013 के उनके ऊपर अगर हम एक थोड़ा सा सरसरी उनका जायज़ा लें, इफ्तिखार चौधरी साहब एक तवील अरसा एक दहाई पूरी पाकिस्तानी सुप्रीम कोर्ट के ऊपर गुजारने के बाद हुकूमत बल्कि कहना चाहिए करने के बाद वो रिटायर हुए। जनरल अशफाक परवेज़ कियानी वो एक तवील अरसा पहले वाइस चीफ फिर DGISI फिर आर्मी चीफ वो गुजारने के बाद वो भी रुख्सत हुए। May 11 के इलेक्शन पाकिस्तान के अंदर पाकिस्तान की तारीख में पहली दफ़ा एक डेमोक्रेटिक सेटअप जो था उसका इख्तिताम हुआ और इलेक्शन के नतीजे में एक नई हुकूमत मार्ज वजूद में आई। इसके साथ प्रेसिडेंट ममनून हुसैन का भी हम जिक्र कर सकते हैं कि वो एक जमहूरी सदर के तौर पर मुंतखब हुए। टेररिज्म के हवाले से पाकिस्तान के ऊपर अगर हम देखें तो वाकयात ऐसे हैं कि अगर जनवरी से स्टार्ट करें और दिसंबर की 31 अभी भी जब मैं प्रोग्राम करने आया हूँ तो अभी ब्रेकिंग खबर ये चल रही थी कि एक टेररिज्म इंसिडेंट के अंदर दो अफराद मारे गए। ये हमारी अभी की खबर ब्रेकिंग लेटेस्ट खबर ये चल रही है। लेकिन मजमू तौर पर साल 2013 के जो अभी तक के आदादोशुमार कंपाइल किए गए हैं उसमें 3,262 अफराद 2013 के अंदर मारे गए जिसमें 360 सिक्योरिटी ऑफिशल्स भी शामिल हैं, फौज के हमारे और पुलिस के जवान भी शामिल हैं, बाकी सिविलियंस हैं या कुछ वो लोग हैं जिनको हम कहते हैं सस्पेक्टेड टेररिस्ट या कुछ वाकयतन वो लोग होंगे जो वांटेड होंगे कानून की नज़र में। बड़े बड़े वाकयात पाकिस्तान के हवाले से हमारे सूबे बलूचिस्तान में अवारान में जलजिला आया जिसमें बहुत बलूचिस्तान हुकूमत ने काफ़ी अच्छा काम किया, कुछ निजी इदारों ने बहुत अच्छा काम किया। प्राइम मिनिस्टर हमारे जो थे शायद 5-10 मिनट से ज़्यादा वहाँ अवारान में क्याम नहीं कर पाए, वो एक पूरी कौम को गिला शिकवाई रहेगा। बांग्लादेश ने जमात इस्लामी के वो एक 71 के वाकयात की तरफ अगर वापस चले जाएं तो अब्दुल कादर मुल्ला को फांसी दे दी, उसके बाद ना जाने कितने दर्जन अफराद वहाँ उन फसादात की नज़र हो गए जिनको बांग्लादेश की हुकूमत अवॉइड कर सकती थी। इसी तरीके से नेल्सन मंडेला इंटरनेशनल सीन के ऊपर एक ऐसी शख्सियत जिसको शायद पूरी दुनिया प्यार करती है, वो लोग भी जिन्होंने उन्हें पाबंद सका एक तवील अरसा 25-26 साल उनको बंद रखा, वो लोग भी अब उन्हें मोहब्बत और अकीदत की नज़र से देखते हैं, उनकी वफात होती है। पाकिस्तान के अंदर नंगा पर्वत पहली दफ़ा एक ऐसा वाकया हुआ था जिसने पूरी कौम को हिला के रख दिया। वैसे तो बेशुमार वाकया थे लेकिन ये वो वाकया था जब नंगा पर्वत के ऊपर जो हमारे टूरिस्ट कम्युनिटी पूरी दुनिया से टूरिस्ट वहाँ आते हैं तो 10 सयाह थे गैर मुल्की सयाह जिनको कत्ल कर दिया गया। इसके अलावा ईरान और अमेरिका की या इंटरनेशनल कम्युनिटी की न्यूक्लियर के हवाले से एक 10-12 साल 15 साल के तनाव के बाद एक डील जो है क्लोजिंग जो 2013 के लम्हे हैं उन्हीं के अंदर एक न्यूक्लियर डील तय पा जाती है, एक बड़ा इवेंट था। सीरिया के अंदर बहुत टेंशन्स रहीं, जैसे पूरा वो अरब स्प्रिंग का आगाज़ था वो सीरिया में खून रेजी का सिलसिला जारी रहा, लेकिन सीरिया के अंदर एन उस मौके के ऊपर जब ये लग रहा था कि केमिकल वेपन्स के हवाले से अमरीकी उसके ऊपर हमला करेंगे, रशिया ने एक मेजर रोल प्ले किया। वो एंड ऑफ कहा जाता था कि कोल्ड वार के बाद पहला एक ऐसा मौका था कि जब रशियन हुकूमत जो थी या रशियन प्रेसिडेंट जो थे इतने डिसाइसिव रोल में आ गया है। पाकिस्तान के अंदर पीस टॉक्स का तस्करा पूरा साल जारी रहा। पाकिस्तान के अंदर हज़ारा कम्युनिटी को कोयटा के अंदर वाकयात के अंदर शिया सुन्नी फसादात हमारे यहाँ कुरम एजेंसी हो हमारे यहाँ कोयटा का वाकया हो 10 मुहर्रम में पिंडी में जो कुछ हुआ वो दूसरी कम्युनिटी के लोग मारे गए, पाकिस्तान के तूलो अर्ज में फाटा एरियाज के अंदर ये सिलसिला ना रुकने का नाम ले रहा था, जारी रहा। लेकिन इसके साथ कुछ और ऐसे वाकयात भी हैं जहाँ पीस टॉक्स का जिक्र आता है तो इलेक्शन के फौरन बाद जब PTI वाले बड़े पुरुमीद थे कि उनकी कोशिशों से बातचीत आगे बढ़ेगी, वली रहमान महसूद एक ड्रोन हमले में मारे जाते हैं और एन उस मौके के ऊपर जब APC एक करारदाद पास करती है और चौधरी निसार हमारे इंटीरियर मिनिस्टर बहुत होपफुल होते हैं कि एक डेलीगेशन जाएगा जिसके नतीजे में बातचीत का अमल आगे बढ़ेगा, तो उस दिन हकीमुल्ला महसूद एक ड्रोन हमले में मारे जाते हैं। आज ही के दिन जिस वक्त हम ये प्रोग्राम कर रहे हैं तो हमारे प्राइम मिनिस्टर ऑफ पाकिस्तान जो है उन्होंने मौलाना समीउल हक जिन्हें कहा जाता है आमतौर पर फादर ऑफ तालिबान के नाम से जाने जाते हैं उनसे मीटिंग करके दोबारा एक मैंडेट उन्हें कहा है कि हासिल करिए ताकि बातचीत का सिलसिला आगे बढ़े। लेकिन इसी अरसे में पाकिस्तान मुस्लिम लीग नवाज की हुकूमत जो है बहुत सारे ऐसे कवानीन के ऊपर काम कर रही और बैकड्रॉप में ये भी कहा जा रहा है कि कोशिशें और तैयारियाँ की जा रही हैं कि अगर बातचीत का अमल आगे नहीं बढ़ता कितना अरसा इंतज़ार करेंगे, तो फिर जो डिसाइसिव एक्शन है यूज़ ऑफ फोर्स जो है उन ग्रुप्स के खिलाफ जो हमारे सिविलियंस को और मिलिट्री ऑफिशियल्स को मारने के ऊपर तैयार रहेंगे उनके खिलाफ कार्रवाई होगी। यहाँ ये जिक्र करना भी ज़रूरी है कि फजलुल्ला जो इस वक्त TTP को हेड कर रहे हैं, उन्होंने इन्हीं 2013 के आखिरी महीनों में, आखिरी हफ्तों में जनरल सनाउल्ला नियाज़ी को असैसिनेट किया और उसका खुलेआम एक वीडियो के ज़रिए क्रेडिट भी क्लेम किया। तो ये 2013 है। 2014 पे हमारी उम्मीदें ये हैं कि एक मुंतखब हुकूमत एक मैंडेट लेकर बड़ी वाज अक्सरियत के साथ और तमाम अदारों के सरबराहान उसकी मर्ज़ी के आ चुके हैं, तो 2014 कुछ ऐसा होगा कि लोगों की ज़िंदगियों में अमन और सुकून लेकर आए। 2014 में ही अमेरिकी फ़ौजों का अफ़गानिस्तान से इनकलाब भी होना है। तो ये पूरा कॉन्टेक्स्ट है जिसके ऊपर आज का हमने प्रोग्राम करना है, 2014 कैसा होगा पाकिस्तान के लिए। इस्लामाबाद स्टूडियोज़ में जो आज हमारे साथ मेहमान शख्सियात हैं उनका मैं आपसे तारुफ करवाए दूँ। अमीन शहीदी साहब हैं हमारे साथ, मरूफ मजहबी इस्कॉलर हैं, आपको खुश आमदीद कहता हूँ। हमारे पास वफाकी वजीर और सीनियर रहनुमा पाकिस्तान मुस्लिम लीग नवाज से शाहिद खाकान अब्बासी साहब हैं, आपको भी खुश आमदीद कहता हूँ। कराची स्टूडियो से हमारे साथ हैं मरूफ मजहबी स्कॉलर हैं, बड़ी मोहतरम शख्सियत हैं, मुफ्ती नईम साहब। मुफ्ती साहब आपको भी वेलकम करता हूँ। और इसके अलावा माहिर फलकियात शौकत चौधरी अल मारूफ मामू वो लाहौर से हमारे साथ हैं, मामू आपको भी खुश आमदीद कहता हूँ। शाहिद खाकान अब्बासी साहब, सियासी एतबार से सबसे पहले आपसे आगाज़ करते हैं, 2014 के हवाले से हमारी क्या तवक्कुआत होनी चाहिए, क्योंकि माजी हमारा 60-65 साल मार्शल लाओं की नज़र रहा, फौजी जो थे वो कभी सामने आकर कभी बिहाइंड द सीन सियासी हुकूमतों को चलने नहीं थी दे रहे। ये वो मौका है जब एक जनरल जो है आर्टिकल 6 की कार्रवाई के इंतजार में, 1 जनवरी 2014 का आगाज़ उसी कार्रवाई से होना है, तो सियासी एतबार से आप कैसा देखते हैं 2014 कैसा होगा?
देखिए, सियासी एतबार से मैं समझता हूँ कि ये इस्तेहकाम का साल होना चाहिए सियासी तौर पर, क्योंकि 2013 में पहली दफ़ा एक मुंतखब जमहूरी हुकूमत ने इक्तदार छोड़ा और एक दूसरी मुंतखब जमहूरी हुकूमत को इक्तदार दिया, सदर की तब्दीली भी हुई, उसके बाद चीफ ऑफ आर्मी स्टाफ की तब्दीली भी हुई, चीफ जस्टिस पाकिस्तान की तब्दीली भी हुई, और ये सब एक अच्छे माहौल में बगैर किसी जो हमारी ये कॉन्स्परेसी थ्योरीज थी उनसे हटकर, ये खुश आइन चीज़ें हैं जमहूरियत के लिए। तो हमें तो ये रखनी चाहिए कि अगला साल भी इंशाल्लाह जमहूरी इस्तेकाम का साल होगा और ये सिलसिला चलता रहेगा, लेकिन मैं ज़रूर कहूँगा कि जमहूरी इस्तेकाम के लिए मुआशी इस्तेकाम भी बहुत ज़रूरी है। इसलिए इस हुकूमत की कोशिश है कि मईशत को इस्तेकाम दिया जाए, जो मुल्क में अवाम के मसाइल को हल किया जाए और इसी से जमहूरियत भी मुस्तहकम हो।
वो तमाम आला उहदों पर मुतय्यन शख्सियात जिनका किसी न किसी हवाले से 12 अक्टूबर या एक मिलिट्री जनरल से ताल्लुक बनता था, वो जनरल अशफाक कियानी हो, आपके चीफ जस्टिस ऑफ पाकिस्तान फॉर्मर हो जिन्होंने 3 साल जनरल मुशर्रफ को दिए थे, बाद में एक डिफरेंट चीफ जस्टिस बने, वो तमाम मंजर से हट चुके हैं और एक इलेक्टेड गवर्नमेंट, खत्म हुई और एक नई इलेक्टेड गवर्नमेंट आई, तो स्टेबिलिटी आपको उम्मीद है कि बरकरार रहेगी 2014?
जी बिल्कुल, स्टेबिलिटी सियासी तौर पर बरकरार रहेगी, डेफिनेटली डिस्टेबलाइजिंग फैक्टर्स जरूर होते हैं, लेकिन मैं फिर ये कहूंगा कि इस वक्त सबसे बड़ा चैलेंज हुकूमत के लिए वो मईशत को इस्तेकाम देना है, अब महंगाई के मसले को खत्म करना, अवाम के लिए रोजगार मुहैया करना, अवाम के मसाइल हल करना, एनर्जी के मसाइल हैं इनको, ये बुनियादी बातें।
मुफ्ती नईम साहब आपसे जानना चाहूंगा, शिया सुन्नी फसादात हों, दहशत गर्दी के वाकयात हों, पाकिस्तानी मरते रहे, कराची में टारगेट किलिंग से मरते रहे, कुछ फाटा एरियाज के अंदर ड्रोन हमलों में मरते रहे, TTP के बम धमाकों में मरते रहे, मजारों के ऊपर हमले होते रहे, आज भी एक चारसद्दा के ऊपर मजार के ऊपर अटैक हुआ है, तो पाकिस्तान में 2013 में अमन नहीं आया, ना 12 में था ना 11 में था, 2014 पे हमें क्या उम्मीद रखनी चाहिए?
2014 में क्या उम्मीद रखनी चाहिए इस पर तो मैं कतान कोई बात नहीं करूंगा, इसलिए कि उम्मीदों पर कोई बात नहीं की जाती। बात वो करें कि 2013 जो गुजरा है वो एक ऐसा साल गुजरा है कि जिसमें मैं भी रोऊं और मैं लोगों को भी रुलाऊं, इतना बदतरीन साल गुजरा है कि जिसकी मिसाल नहीं मिलती। 2013 में दो हुकूमतें आई, पहली हुकूमत थी आसिफ जरदारी साहब की, उसके बाद नवाज शरीफ की हुकूमत को भी 7 महीने हो गए, दोनों की तब्दीली भी जैसा कि आपने बताया इसी में हुई। हमारे मुल्क के अंदर एक आमिर आया जिसका नाम मुशर्रफ था, उसने खारजा पॉलिसी जो बनाई, उसी खारजा पॉलिसी के ऊपर सदर जरदारी साहब ने گزارا وقت 5 سال کا، بلکہ اس عامر کی پالیسی کو اور زیادہ مضبوط کیا، اور اس طرح مضبوط کیا کہ وہاں پر دہشت گردی اور بڑھ گئی، لوگوں کے جان و مال کا نقصان، فرقہ واریت، پتہ خوری اور کرپشن جو ہے وہ زیادہ سے زیادہ بڑھ گیا۔ آصف زرداری کے بارے میں جو کچھ حکومت آئی سب کو معلوم ہے جیسی حکومت تھی، حالانکہ جب ایک حکومت تبدیل ہوتی ہے تو ہر آدمی کا خیال ہوتا ہے کہ نئی حکومت جب آ رہی ہے تو لوگوں نے ان کو مینڈیٹ بھی دیا ہے کچھ نہ کچھ تبدیلی لائیں گے، انہوں نے تبدیلی نہیں لائی بلکہ اس حکومت کو، عامر کے نظام کو اور زیادہ مضبوط کر کے ریمنڈ جیسے واقعات، ڈیلی جیسے واقعات اور بہت سارے واقعات ہوئے جسے کہتے ہیں یاد ماضی عذاب ہے یارب، چھین لے مجھ سے میرا حافظہ، تو صورت حال یہ رہی کہ بہت ہی خراب ترین دور گزرا، فرقہ واریت بڑھتی گئی۔ آج بھی نواز شریف صاحب کی حکومت کو خارجی اعتبار سے کوئی، انہوں نے کہا ضرور ہے کہ تبدیلی لاؤں گا، لیکن بظاہر 7 ماہ میں کوئی تبدیلی نظر نہیں آ رہی، ڈرون حملے ویسے ہی ہو رہے ہیں، ہمارے ملک کے اندر جو جو جانی مالی جو کچھ مسائل کھڑے ہیں وہ ویسے ہی ہیں، ابھی تک 7 ماہ میں کوئی تبدیلی نہیں، اگلا کیا ان کا قدم ہے وہ انہی کو معلوم ہوگا۔ باقی رہا داخلی اعتبار سے، ہمارا ملک جو ہے ہر اعتبار سے نقصان میں ہے، لوگوں کے جان و مال کا تحفظ نہیں ہے، فرقہ واریت دن بدن بڑھتی جا رہی ہے، اور اس کے علاوہ میں چونکہ ملک شہر کراچی میں رہتا ہوں، یہاں آپریشن کے نام پر ایک دھوکہ دیا جا رہا ہے، روزانہ بھتہ خوری، لوٹ مار، کرپشن اتنا زیادہ بڑھ رہا ہے کہ جس کا تصور نہیں کیا جاتا۔ آج میرے 2 دوستوں کے فون آئے کہ پہلے ان کو گولی ماری گئی اور گولی مارنے کے بعد کہا کہ موبائل فون نکالو پیروں پر مار کر، اور یہ روزانہ کے واقعات بڑھتے ہی جا رہے ہیں۔ تو ہم توقع کر رہے تھے کہ نواز شریف صاحب کی حکومت آئے گی تو کسی نہ کسی اعتبار سے بہتر ہوگی، تو نہ جان و مال کے اعتبار سے بہتر نظر آئی ابھی تک، اور معاشی اعتبار سے مہنگائی اتنی بڑھ گئی کہ آپ تصور نہیں کرتے، گزشتہ جتنی مہنگائیاں ہیں ان میں ریکارڈ توڑ دیا۔
میں مفتی صاحب دوبارہ آپ کی طرف آتا ہوں، یہ آپ نے ایک اچھا اوور ویو 2013 کا دیا،
اس کے علاوہ میں ایک بات جو واضح کرنا چاہتا ہوں، اسلامی داخلی خارجی اعتبار سے، مذہبی اعتبار سے بھی پوری قوم کو سود پر لگانے کی کوشش کی جا رہی ہے کہ بھائی جو لوگ پیسے لیں سود کے اوپر، جبکہ سود جو ہے اللہ اور رسول کے ساتھ، مان لیا کہ ہمارے ملک کے اندر اسلامی قانون نہیں ہے لیکن مسلمانوں کی تو ہیں رہنے والے اس ملک کے اندر، ان کو سود پر لگایا جا رہا ہے کہ پیسے لو اور سود پر ادا کرو، پورے ملک کو قرضوں پر چلایا جا رہا ہے۔ میں یہ سمجھتا ہوں اس پالیسی پر اگر چلے،
میں دوبارہ آپ کی طرف آتا ہوں مفتی صاحب، میں مامو کو بھی گفتگو میں یہاں شامل کر لوں۔ مامو آپ بتائیے گا، 2013 کے واقعات تو ہمارے سامنے موجود ہیں، 2014 آپ کا جو علم ہے اس کی روشنی میں آپ کیا کہتے ہیں کہ نواز شریف کیا ملک کو استحکام کی جانب لے جانے میں کامیاب ہو جائیں گے؟
جی ہاں، میں اس میں تھوڑا سا عرض کر سمجھا دوں، پہلے تھوڑی سی بات بتا دوں کہ یہ ایک وقت ہے پاکستان کی کا ذائقے کے اعتبار سے، ستاروں کے اعتبار سے، جو کہ 5 اکتوبر 2012 کو شروع ہوا تھا، یہ 2013 اسی کا حصہ ہے، 2014 بھی اسی کا حصہ ہے، 2014 دسمبر میں جا کے کچھ کم ہوگا، تو یہ جو ہے یہ دونوں تینوں سال، یہ 2 سال تو پکے ہو گئے ہیں، یہ 2013 اور 2014 تقریباً ایک سے سال ہیں، اور 2014 میں بھی میں سمجھتا ہوں کوئی، ہاں ایک ہے بات کہ ان کو حکومت کو قرضے وغیرہ باہر سے پیسے ملتے رہیں گے، کام ان کا اکانومی وائز چلتا رہے گا، لیکن جہاں تک یہ ملک کی مضبوطی ہے یا سارا اکانومی ہے، یہ مکمل طور پہ نہیں بہتر ہو سکتی، اور آپ کے ہاں ایڈمنسٹریشن نام کی کوئی چیز بھی نہیں 2014 میں، اور شوک لگے گا اسے، اور یہ کبھی بھی اچھی نہیں ہو سکتی، 2014 میں تو کم از کم نہیں اچھی ہوتی، اور اس میں کافی پرابلم حکومت کے لیے آئیں گے، اور میں یہ کہہ سکتا ہوں کہ یہ کوئی میں
کس قسم کے پرابلم آئیں گے مامو؟
ستاروں کے، ہاں میں بتا رہا ہوں، یہ ستاروں کے حساب سے بتا رہا ہوں، آپ کو ذائچہ دکھا رہا ہوں، اس میں یہ وہی سیٹن جو کہ آپ کا اسکارپیو میں چل رہا ہے، اور سیٹن ٹو سیٹن اسکوئر بنا رہا ہے، اب یہ اسی کنڈیشن میں آ گیا 2014 میں، خاص طور سے دسمبر تک، جیسا کہ 1999 میں تھا، उसी कंडीशन में आ गया वापस ये, तो वही कंडीशन है।
ये अक्टूबर 99 का हवाला दे रहे हैं आप?
जी 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 जी, उसी वहाँ उस वक्त ये मैं बता दूं,
आप डराने वाली बातें ना करें इस मौके के ऊपर।
हाँ मैं वैसे बता रहा हूँ कि देखें वो निजामात हमारे सिस्टम अलग चीज है, लेकिन जो एस्ट्रोलॉजिकल कंडीशन है वो बता रहा हूँ। और ये अब उस वक्त ये था 99 में कंडीशन इसकी कुछ और थी, यानी टॉरस में था, अब ये स्कॉर्पियो में, यानी उसके मुखालिफ जगह पे बैठा हुआ है। ये कोई अच्छा नहीं है, तो इसमें अगर हुक्मरानों ने तरीके से एडमिनिस्ट्रेशन ठीक करके चले तो बेहतरी आएगी, वरना ये भी कोई अच्छा साल नहीं।
अच्छा एक चीज और बताइएगा कि जो जरदारी साहब का 5 साल का दौर था, उनकी हुकूमत पहले दिन बनने से ये मामला शुरू हुआ था और उनके 5 साल पूरे भी हो गए, तो फिर भी एक दिन पहले भी लोग ये कहते थे बस जरदारी साहब की हुकूमत गई, हालांकि 5 साल पूरे कर लिए थे। नून लीग लोगों उम्मीदों के साथ वोट देकर इनको मुंतखब करके लाए हैं, तो वो क्या पुरउम्मीदी जो है वो सियासी इस्तेहकाम की जानिब चलेगी या ये अदम इस्तेहकाम का शिकार होंगे? क्योंकि आपने जो आखिरी बात कही उससे तो लगता है कि खतरात मौजूद रहेंगे।
मैं बताते चलूं, सियासी इस्तेहकाम के लिए जो सितारों की बेहतरी है, जुपिटर का अच्छा होना बड़ी अच्छी बात है, वो अच्छा है, लेकिन उसके उस सियासत के लिए सैयारा मरीख का सही होना बड़ा जरूरी है। ये 8 दिसंबर से सैयारा मरीख भी अपनी 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 कंडीशन के मुखालिफ घर में आके बैठ गया, तो ना इसका मतलब एडमिनिस्ट्रेशन भी नील हो जाएगी और इनसे मुल्क के हालात को संभालना नहीं जाएगा, और जो सैटर्न ऑलरेडी चल रहा है वहां पे, तो कैसे बेहतरी आ सकती है, कैसे डेमोक्रेसी फल सकती है?
सही है। मैं मामू दोबारा आपकी तरफ आऊंगा, पहले अमीन शहीदी साहब। जी जी जी, हाँ, बताइए। हाँ, मामू
कर लें कर लें।
अच्छा शहीदी साहब, आप ये बताइए मुझे कि एक सियासी इस्तेहकाम चाहिए, दूसरा दाखिली सिक्योरिटी के हवाले से इस्तेहकाम चाहिए, लोगों के जानो माल का तहफ्फुज़ चाहिए, उसमें आपको क्या लगता है कि हम बेहतरी की जानिब बढ़ेंगे या हालात में मजीद तनाव बरकरार रहेगा?
देखिए, हमें हकीकत पसंदाना बुनियादों पर तजिया करना चाहिए, ख्वाहिशात की बुनियाद पर नहीं। मेरी भी ख्वाहिश यही है कि पाकिस्तान का आइंदा आने वाला साल गुज़श्ता 67 सालों की नस्बत सबसे बेहतर साल हो, ज़ाहिर है हर पाकिस्तानी की यही ख्वाहिश होगी, लेकिन ख्वाहिशात की बुनियाद पर तो हालात बेहतर नहीं होते। उसके लिए देखना पड़ता है कि हमने क्या ऐसे इकदाम किए हैं जिनकी बुनियाद पर हम ये ख्वाहिश कर सकें कि आइंदा आने वाला साल गुज़श्ता साल की नस्बत बेहतर साबित हो। गुज़श्ता इन 7 महीनों में जो सूरत हाल पाकिस्तान की रही है, अभी इन्होंने बड़ी अच्छी बात की कि जमहूरी इस्तेहकाम के लिए माशी इस्तेहकाम की भी बहुत ज़रूरत है, इसमें कोई शक नहीं। माशी इस्तेहकाम कब आएगा? जब आपके मुल्क में अमन होगा। आपके मुल्क में अमन न हो, डॉलर कहां से आएंगे, सरमायादार कहां से आएगा, सरमाया कहां से लगेगा? इस वक्त तो सूरताल, अभी मैं कराची से आ रहा हूं, इस वक्त तो सूरताल यह है कि आपका कराची आपके बिजनेसमैनों से खाली हो रहा है।
अमन के हवाले से आपकी तो क्या है?
जब अमन नहीं होगा, अमन कायम करने के लिए स्टेट को अपनी रिट कायम करनी पड़ती।
कैसे?
अपनी रिट कायम करने के लिए कानून और आईन पर पूरी तरह से उसको अमल दरामद करना पड़ता है।
अगर मैं आपसे ये पूछूं,
मुजरिम को कटहरे में खड़ा करके,
एक बहुत बर्निंग इशू है जिसके ऊपर नवाज शरीफ हुकूमत को आइंदा 4 से 6 हफ्तों में फैसला लेना है, वो है कि ये जो TTP वाले बम धमाके करते हैं जिसमें हमारे शहरी भी मारे जाते हैं, फौजी जवान भी शहीद होते हैं, पुलिस वाले नाकों पर खड़े हुए शहादत पाते हैं, उनके खिलाफ अगर बातचीत के जरिए कोई कामयाबी नहीं होती तो सख्त कार्रवाई करनी पड़ेगी, तो आप क्या उसकी हिमायत करेंगे?
हम पहले दिन से ये कहते रहे हैं कि दहशतगर्दी को मुज़ाकरात से ख़त्म नहीं किया जा सकता। आप जब मुज़ाकरात की बात करते हैं तो इसका मतलब यह है कि वक्ती तौर पर आप आग को ठंडा करना चाहते हैं, लेकिन जो लोग इतने लंबे अरसे से जिनके मुंह पे खून लगा हुआ है, जिनकी जिंदगी दहशतगर्दी के लिए वक्फ हो चुकी है, जिनको पैसे इसी काम के लिए मिलते हैं, क्या वो मुज़ाकरात के नतीजे में कुछ अरसे बाद दोबारा यही काम शुरू ना कर दें, नहीं कर देंगे?
तो फिर क्या करना चाहिए?
मैं ये समझता हूं कि पाकिस्तान की हिफाजत तभी हो सकती है जब आप पाकिस्तानी रियासत की रिट कायम करें, और रिट कायम करने के लिए आपको पूरी ताकत दिखानी होगी।
तो आप अगर पाकिस्तान मुस्लिम लीग नवाज की हुकूमत अगर ये इकदाम उठाती है उन ग्रुप्स को काबू करने के लिए ताकत का इस्तेमाल, तो आप हुकूमत की हिमायत करेंगे?
हम 100% हुकूमत की हिमायत करेंगे, इसलिए कि हम समझते हैं
शायद नवाजी साहब है, दो बातें हैं जो मामू ने भी कही। उन्होंने कहा कि अगर आप एडमिनिस्ट्रेटिव एतबार से मजबूत फैसले लेंगे तो जमहूरियत मजबूत होगी, नहीं तो वो हवाला दे रहे हैं कि अक्टूबर 99 वाला सिनारियो मौजूद है। आपका चाहूंगा इस पे तबसरा।
आप मजबूत फैसला किसको कहते हैं?
मजबूत फैसला मौशी मैदान में भी होगा, आपका टेररिज्म के हवाले से भी होगा, दोनों मैदान ऐसे हैं जिसपे चैलेंज बहुत बड़ा।
देखिये, मजबूत फैसले आमतौर पर अनपॉपुलर फैसले होते हैं और ये हुकूमत शायद वाहिद हुकूमत है जिसने अनपॉपुलर फैसले किए, हकीकत पसंदी के रवैये को अपनाया, वरना हमें जो मईशत मिली वो सिर्फ और सिर्फ मजीद कर्जे लेने की बुनियाद पर कायम थी। इस हुकूमत ने कुछ ऐसे मुश्किल फैसले किए जिनका बोझ आज अवाम पर पड़ रहा है, महंगाई में इजाफा हुआ है, लेकिन ये वो फैसले हैं जो मुस्तकबिल में आपको एक मजबूत मईशत देंगे। तो उस हवाले से मैं नहीं समझता कि ये हुकूमत या जो आज लीडरशिप है ये मजबूत फैसले करने से पीछे हटेगी। जहां तक टेररिज्म की बात है, कोई जमात भी टेररिज्म को कंडोन नहीं कर सकती क्योंकि ये एक ऐसी बुराई है जिस पर कोई शख्स भी इसे इत्तफाक नहीं कर सकता। अब इसके मुकाबले की क्या सूरत हाल है? यकीनन फोर्स एक रास्ता है जो पाकिस्तान ने अपनाया है पिछले 12 साल से और आज भी पाकिस्तान उस पर कायम है, उसमें कोई कॉम्प्रोमाइज नहीं है, लेकिन डायलॉग के रास्ते को भी बंद नहीं करना चाहिए। दुनिया में आप जितने भी मसाइल पैदा हुए हैं, जो मुश्किलात हुई हैं, आप उनको
उनकी कभी नहीं करना चाहिए, लेकिन कभी भी डायलॉग का रास्ता बंद नहीं हो सकता, लेकिन ओपन एंडेड एंगेजमेंट भी नहीं हो सकती, आपको टाइम लिमिट्स के अंदर फैसले करने पड़ते
हैं। देखिए, शरायत के साथ आमतौर पर जब बातचीत होती है कामयाब नहीं होती, ये हिस्ट्री का सबक है। और जो भी इससे बड़े ही मुश्किल दुनिया में अरब इसराइल डायलॉग आप देख लें, आप दुनिया में कहीं भी जो मसाइल थे जो ना हल होने वाले मसाइल नजर आते थे, लेकिन आखिरकार डायलॉग के जरिए कहीं पहुंचे, तो हमें उम्मीद है कि डायलॉग से ये मसला भी हल हो सकता है। लेकिन उसका ये मतलब नहीं कि हम टेररिज्म को बर्दाश्त करेंगे या टेररिज्म को कंडोन करेंगे। अगर कोई टेररिज्म मुलव्वस होता है तो उसका भरपूर मुकाबला किया जाएगा और किया जा रहा है।
इस गुज़श्ता जो अरसे में
इस नुक्ते पे ब्रेक ले लें,
कुछ ऐसा हुआ
ब्रेक करीब आ गई, एक ब्रेक ले लें, ब्रेक से वापस आएंगे तो दोबारा इकोनॉमी के हवाले से भी, दाखिली अमन के हवाले से भी और सियासी इस्तेहकाम के हवाले से भी और जनरल परवेज मुशर्रफ के हवाले से भी बात करेंगे हमारे साथ से। प्रोग्राम में दोबारा खुश आमदीद कहते हैं। 2014 कैसा होगा? 2013 के चैलेंजेस हमने सारे गिन लिए एक एक करके। मुफ्ती साहब, आपने भी बहुत अच्छा एक रिव्यू दे दिया 2013 में क्या मुश्किलात पेश आई, और ये भी बता दिया आपने कि पीपल्स पार्टी और नून लीग उन चैलेंजेस को एड्रेस करने में कामयाब नहीं हो सके। आप क्या चाहते हैं, क्या करे हुकूमत या क्या ऐसी मुख्तलिफ हिकमत अमली अपनाई जाए कि बेहतरी की जानिब हम बढ़ सकें 2014 के अंदर?
देखिये, सबसे पहली बात तो ये है कि जो अल्लामा बिन शहीदी साहब ने बात कही कि मुज़ाकरात नहीं होने चाहिए, मैं समझता हूँ कि ये बात बिल्कुल सही नहीं है। मुज़ाकरात ही एक वाहिद हल है लड़ाई से। जब दुनिया 38 मुल्क जो है वो मुकाबला नहीं कर सके, आखिर वो मुज़ाकरात पर आ गए। ईरान और अमेरिका लड़ते रहे सारी उम्र और आज वो मुज़ाकरात के ज़रिए अपने मसलों को हल कर सकते हैं। तो मैं समझता हूँ दोनों जानिब से अगर मुखलिसाना कोशिश होगी तो यकीनन मुज़ाकरात कामयाब होंगे। बाकी ताकत का इस्तेमाल जो है ये कोई मसले का हल नहीं, ये तो बहुत आखिर की बात है जो ज़रूरत पड़े। लिहाजा मैं समझता हूँ कि मुज़ाकरात ही को तरजीह देनी चाहिए और मुज़ाकरात के ज़रिए मसले को हल करना चाहिए। दूसरी बात जो आपने फरमाई कि 2014 में क्या हो, इन्होंने तो सब हजरात ने मुस्तकबिल की बातें की हैं, मैं मुस्तकबिल की कोई बात नहीं कर सकता, वो अल्लाह ही को पता है। लेकिन इतनी बात ज़रूर करूँगा, हुकूमत वक्त जो 7 महीने के अंदर जो अल्लाह ताला ने इनको तीसरी मरतबा मौका दिया खिदमत करने का, सबसे पहले खिदमत यह है कि लोगों के साथ अल्लाह ताला ने कुरान पाक में भी कहा रब्बि जाल हाज़ल बलद आमिना वर्ज़ुक अहलहु, कि इस शहर को अमन वाला बना और यहाँ वालों की मईशत अच्छी कर। तो यहाँ पर सबसे बड़ी बुनियादी बात यह कि मुल्क के अंदर अमन व अमान नाम की चीज़ नहीं, بتہ خوری، رشوت، اور اس کے علاوہ جو ہے لوگوں کو مار دھاڑ کرنا، روزانہ قتل و غارت گیری، جب تک امن و امان قائم نہیں ہوں گا تو میں سمجھتا ہوں یہ ملک کے مسائل حل نہیں ہوں گے۔
اچھا مفتی صاحب، اگر اسلامی نقطہ نظر سے آپ سے پوچھوں کہ جتنے سرویز پاکستان کے حوالے سے ہوتے ہیں تو لوگوں کی جو غالب اکثریت ہے، کوئی 87% 90% لوگ یہ محسوس کرتے ہیں کہ پاکستان کے مستقبل کی راہ، ڈائریکشن جو ہے پاکستان کی، وہ درست نہیں ہے، نا امیدی والا ایلیمنٹ موجود ہے۔ تو اگر اسلامک نقطہ نظر سے میں یہ تو آپ سے سوال کر سکتا ہوں، یہ تو نہیں پوچھ سکتا کہ کیا ہوگا 2014 میں، لیکن یہ تو پوچھ سکتا ہوں کہ پر امید تو رہنا چاہیے، امید کا دامن تو نہیں چھوڑنا چاہیے، اسلام اس پہ کیا کہتا ہے؟
اسلام تو یہ کہتا ہے کہ نا امیدی جو ہے وہ کفر ہے، امید رکھنی چاہیے، لیکن امید کے لیے ضروری ہے کہ ہمارے حکمرانوں کا کوئی طرز عمل زندگی بدلے، وی آئی پی کلچر ختم ہو اور لوگوں کو معاشی روزگار دیا جائے۔ تو جب تک ہمارے حکمران اس میں عملی طور پر حصہ نہیں لیں گے، کوشش نہیں کریں گے، اب 4 مہینے سے کراچی کے اندر آپریشن کے نام پر وہ مسائل چل رہے ہیں، آج بھی میرے پاس کافی لوگ آئے وہ کہہ رہے ہیں کہ ہم نے،
لیکن مفتی صاحب امید کے اوپر اسلام کیا کہتا ہے؟ جو ہے
جی جی،
امید کے لیے اسلام کیا کہتا ہے مستقبل سے پر امید
اسلام رہے؟ یہ کہتا ہے کہ کبھی بھی امید سے مت ہارو، امید رکھتے رہو، لیکن امید جن سے رکھی جا رہی ہے ان کو بھی تو دیکھیں کہ وہ کچھ امید کی طرف بڑھنے کی کوشش کریں۔ اگر ایک چیز کو بڑھنے کا ارادہ ہی نہ کریں اور پھر ہم ایسی خامخواہ امید لگا کر بیٹھ جائیں کہ جی سارا ملک ٹھیک ہو جائے گا، سب ہو جائے گا، میں کہتا ہوں یہ بھی صحیح نہیں۔
لیکن مفتی صاحب یہ میں سوال آپ سے دوبارہ دہراؤں گا، جب اسلام نے یہ کہا کہ آپ پر امید رہیں تو کیا اسلام نے اس کے ساتھ کنڈیشنز اٹیچ کی کہ اگر حکمران نواز شریف ہوں تو امید رہیں، اگر زرداری ہوں تو نا امید رہیں؟ یہ میں صرف مثال کے لیے دے رہا ہوں،
حکمران پر امید رہنا
تو ایک پوزیٹو اسپرٹ کا نام ہے نا۔
اسلام یہ کہتا ہے کہ پر امید رہیں، لیکن پر امید رکھنے کے لیے امیدوں کے جو لوگ، امیدوں کے لیے کوشش کرنے والے لوگ ہیں، جو عوام کے 18 کروڑ عوام کے ان کے پاس سارا اقتدار ہے، ان کو بھی چاہیے کہ وہ اس امید پر کچھ نہ کچھ آگے تو بڑھے۔ 7 مہینے کے
بالکل صحیح
آگے نہیں بڑھ رہے، تو ہم تو یہ بھی تو دیکھیں نا کہ صرف امید لگا کر ہم بیٹھ جائیں اور کہیں کہ انشاءاللہ سارے معاملات سب ٹھیک ہو جائیں گے، ایسا بھی نہیں ہونی چاہیے۔ اسلام یہ بھی کہتا ہے السعی منی، کوشش کرنا ہمارا کام ہے، جب تک ہم کوشش نہیں کریں گے، صرف امید پر لگا کر بیٹھ جائیں گے تو میں سمجھتا ہوں یہ مسائل حل نہیں ہوں گے۔
درست ہے۔ مامو کی طرف لاہور چلیں گے۔ مامو، 1 جنوری 2014 جنرل پرویز مشرف کی پیشی ہے اور پاکستان میں پہلا ملٹری چیف ہے جس کے اوپر آرٹیکل 6 کا اطلاق ہونے جا رہا ہے۔ آرٹیکل 6 کا پروسیس شروع ہو چکا ہے، حتمی طور پر سزا ہوگی یا نہیں ہوگی یہ معلوم نہیں، آپ اپنے علم کی روشنی میں کیا فرماتے ہیں کہ سزا ہونے جا رہی ہے، نہیں ہونے جا رہی؟ جنرل مشرف پاکستان میں ہیں یا دبئی جائیں گے، لندن جائیں گے؟
ہاں، یہ جو 1 جنوری کا ٹکڑا ہے یہ کوئی اچھا نہیں ہے پرویز مشرف کے لیے، اس میں کچھ پنشمنٹ ہونے کا ڈر ہے، کچھ سزا ہونے کا۔
آپ ڈر کیوں کہہ رہے ہیں؟ آپ کو تو کہنا چاہیے کہ ہو جانی چاہیے، کیونکہ قانون تو یہی کہتا ہے، سزا قانون کے اندر لکھی ہوئی۔
ہاں قانون، میں دیکھو میں ایسٹرولوجی کی بات کر رہا ہوں، قانون کی بات تو نہیں کر سکتا نا۔ میں یہ کہہ رہا ہوں یہ اس کے پرویز مشرف کے لیے سزا ہونے کا کافی امکان ہے، یوں سمجھ لیں۔
صحیح ہے۔ اور نواز شریف صاحب جو ہیں ان کے اوپر آپ نے بتا دیا کہ مشکلات کے سائے ہیں، لیکن پاکستان کی اقتصادی صورتحال کے حوالے سے آپ کیا کہتے ہیں، لوگوں کی زندگیوں میں کچھ بہتری آئے گی؟
ہاں وہ میں بتا رہا تھا، تو میں آپ کو سمجھا دیتا ہوں۔ دیکھو جس ملک نے، جس قوم نے بننا ہوتا ہے اس میں ویسے ہی اقدامات کیے جاتے ہیں۔ اب یہ جو ہے، جو پہلے 7 مہینے اس کی حکومت کے، وہ ویسے ہی ستاروں کے حساب سے بھی بہت خراب ہیں، اور ایک ایڈیشن ابھی 8 دسمبر سے ہوا ہے، وہ مارس بھی ان کے خلاف آ کے بیٹھ گیا ہے۔ تو مارس اس کی وجہ سے کیا ہو رہا ہے کہ سب سے بڑی خرابی، ان کو اگر ملک کی بقا چاہیے، ملک کے لیے کام کریں، تو تمام سیاسی جماعتوں کو مل کے بیٹھنا چاہیے تھا اور اس کے حل نکالنے چاہیے۔ اب ہمارے یہاں اپوزیشن میں اور ان میں حکومت، تو ملک کو نہیں دیکھتے، وہ آپس میں، آپس کی سیاست میں، آپس کی دشمنی میں وہ وقت کو گزار رہے تھے۔ اب یہ مارس یہاں پہ آ گیا، اس نے رہنا ہے 2014 تک، اور انہوں نے اس نے کولیبریشن کو بننے نہیں دینا اور اسی سے زیادہ نقصانات ہوں گے اس میں. تو میں سمجھتا ہوں کہ ملک کے لیے کولیبریٹ کریں, ایک دوسرے کے ساتھ بڑھیں, اچھے فیصلے کریں تو ملک کی بہتری ہو سکتی ہے.
آپ تو اتحاد کی ماموں بات کر رہے ہیں, عمران خان اس وقت مظاہرے کر رہے ہیں, دھرنے دے رہے ہیں, عمران خان کا سیاسی مستقبل 2014 میں آپ کیا دیکھتے ہیں؟
نہیں کوئی مستقبل نہیں ہے 2014 میں, تو کچھ بھی نہیں ہے 2014 مستقبل میں, کوئی نہیں ہے بلکہ ان کا اچھا وہ تو پھر بات کی دیکھیں. 15 میں بھی نہیں ہے, اس کے بعد کوئی جا کے کوئی ٹھیک ہو, 15 میں بھی کوئی ایسا نہیں ہے کہ وزیر اعظم بن جائیں گے یا کچھ یہ بن جائیں گے, یہ ایسی کنڈیشن نہیں ہے. ہاں
وزیر اعظم بننے کا امکان ان کا ہے کبھی, چاہے 2020 کا ذکر کر لیں, کیا امکان موجود ہے عمران خان کا؟
ہاں وہ تو میزان میں آئے گا نا, وہ تو 2016 کے بعد, بلکہ 2016 کے بعد.
ابھی نواز شریف صاحب کو 5 سال پورے کرنے دیں, ٹینشن نہیں لیں اس کا مطلب ہے. وہ ایک چیز اور بتا دیں پھر میں دوبارہ امین شہیدی صاحب کی طرف آؤں گا. ہمارے الطاف حسین صاحب کے اوپر مقدمے ہیں, بڑے الطاف حسین صاحب کے اوپر مقدمے ہیں لندن میں, تو وہ لوگ بہت سوال پوچھتے ہیں کہ کیا وہاں پہ کوئی فیصلہ ہوگا یا نہیں ہوگا؟
ابھی تو وہاں پہ بھی کوئی فیصلہ نہیں ہوگا ایسا, لیکن ان کے ستاروں کی پوزیشن کوئی اچھی نہیں ہے اس وقت. ایک نمبر ایک ان کے ہیلتھ بیس کے ستاروں کی کنڈیشن کمزور ہے, نمبر دو پولیٹیکلی وہ بہت کمزور ہیں اس وقت. تو انہیں کوئی, بلکہ میں تو یہ ایڈوائز کروں گا کہ سیاست سے اسے ذرا پیچھے ہٹ کے رہے تو زیادہ بہتر ہے.
کیا 2014 میں ایم کیو ایم کی قیادت تھرو آؤٹ آپ دیکھتے ہیں کہ الطاف حسین ہی کر رہے ہیں یا پارٹی کے اندر کچھ آپ کو تبدیلی نظر آتی
ہے؟ ہاں جی, پارٹی کے اندر جو ہے اس کے مڈ کے قریب, 2014 کے مڈ کے قریب جو ہے کوئی تبدیلی آنے کے امکانات ہیں.
امین شہیدی صاحب آپ کی طرف آ رہا ہوں. جہاں ہم سیاسی اتحاد کی بات کرتے ہیں, جو ابھی ماموں نے بھی ذکر کیا کہ کولابریشن نظر نہیں آتا, اتحاد آپس میں نظر نہیں آتا, وہی اتحاد ہمیں شیعہ سنی کے درمیان بھی چاہیے, بریلوی دیوبندی کے درمیان بھی چاہیے, وہ آپ کو نظر آتا ہے 2014 میں؟
دیکھیے میں چند باتیں اگر ٹائم دیں میں عرض کروں. ایک تو مفتی صاحب نے بڑی اچھی بات کی, فرمایا کہ مذاکرات ہونے چاہیے. ہم بنیادی طور پر مذاکرات کے مخالف نہیں ہیں, ہم یہ کہتے ہیں کہ مذاکرات کن سے, ان لوگوں سے جو مذاکرات کرنا چاہیں. ایک طرف آپ بات کرتے ہیں طاقت آخری حل ہے, وہ آخری وقت کب آئے گا؟ 12 سال گزر گئے ہیں, اس وقت کوئی کلیسا محفوظ نہیں ہے, مسجد محفوظ نہیں ہے, امام بارگاہ محفوظ نہیں ہے, میلاد محفوظ نہیں ہے, عزاداری محفوظ نہیں ہے, بازار محفوظ نہیں ہے, ہسپتال محفوظ نہیں ہے, فوج محفوظ نہیں ہے, محفوظ نہیں ہے. ہم پوری دنیا میں دہشت گردی کا مرکز بن چکے ہیں اور ریاست جو ہے کلیپس ہونے کے قریب ہے, اب اس کے سونے کے قریب ہے. اب اس کے بعد بھی آپ کہیں کہ وہ آخری وقت نہیں آیا, تو وہ وقت کب آئے گا؟ میرا سوال یہ ہے. اب اس صورتحال میں ہم کہتے ہیں کہ آپ وہ قدم اٹھائیں جس سے دہشت گردی کو روک سکیں. جو گروپس آپ سے مذاکرات کرنا چاہتے ہیں, وہ گروپس اگر آپ کی ریاست کی رٹ کو قبول کر لیتے ہیں, بسم اللہ آپ مذاکرات کریں, مجرم کو کٹہرے میں کھڑا کریں. جو لوگ
ٹی ٹی پی والوں کی سب سے بڑی خرابی ان کی انتہا پسندی ہے, وہ یہ سوچتے ہیں کہ وہ اپنے لاٹھی بندوق کے زور کے اوپر اپنی سوچ پوری قوم پہ مسلط کر لیں گے.
بالکل
یہی خرابی, یہی بیماری معذرت کے ساتھ ہمارے ان فرقوں کے اندر بھی موجود ہے جو دوسرے کو کافر قرار دے کر گلا کاٹتے ہیں. ایک مسجد پہ حملہ کرتا ہے, ایک امام بارگاہ پہ حملہ کرتا ہے, ایک مزار کوڑ آتا ہے.
بالکل ٹھیک,
تو وہ خرابی ان میں 100% ہے, تو 50% باقیوں میں ابھی. کیا آپ میں گنجائش موجود ہے کہ 2014 میں ان لوگوں کو مرنے سے بچائیں, خون ریزوی کو روکیں؟
ہم کئی دفعہ یہ بات کر چکے ہیں اور اب بھی دوبارہ یہ بات کر رہے ہیں. ابھی بھی ہم 5 جنوری میں شیعہ سنی علماء مشائخ کی کانفرنس بلا رہے ہیں.
کانفرنس کرنے کے بعد آپ لوگ وہیں کھڑے ہوتے ہیں جہاں کانفرنس سے پہلے کھڑے ہوتے ہیں.
میں عرض کرتا ہوں, دیکھیں ہماری خواہش بھی ہے اور کوشش بھی یہ ہونی چاہیے کہ شیعہ سنی کے درمیان مفاہمت ہو. اس وقت کلیش شیعہ سنی کے درمیان نہیں ہے, یہ انڈرسٹوڈ ہے, شیعہ سنی کا مسئلہ نہیں ہے, یہ دہشت گردی, سلفیت اور شدت پسندی کا مسئلہ ہے. یعنی یہ ایک مائنڈ سیٹ ہے جو ایک لمبے عرصے سے چلا آ رہا ہے. یہی مائنڈ سیٹ آپ کو سیریا میں نظر آتا ہے, یمن میں نظر آتا ہے,
آپ لوگوں کی جماعتوں کے اندر گھس گیا, سب کے اندر.
ہم کہتے ہیں اس کو ختم ہونا چاہیے. اس کا رستہ کیا ہے؟
میں نے یہ جو واقعات ہوئے ہیں ان کے متعلق جو رپورٹس اور جو لوگوں سے انفارمیشن پوچھی ہے, آپ جماعتوں کے اندر لوگ گھس گئے ہیں. معذرت چاہتا ہوں,
میں مانتا ہوں
ایک کا بندہ مارا جاتا ہے, اگلے دن دوسرے کو ٹارگیٹ کر کے آپ کل کرتے ہیں.
میں مانتا ہوں, میں یہی کہہ رہا ہوں نا کہ ریاست کہاں ہے. ریاست کو اپنی رٹ قائم کرنے کے لیے ایسے اقدامات کرنے چاہیے جس کے نتیجے شاید خاکان وہ جو لوگ اس طرح کے اقدامات کرتے ہیں ان کو کٹہرے میں کھڑا کریں اور پھانسی پہ لٹکا دیں.
ایک بجلی اور ایک گیس دونوں کا سوال آپ سے کر لیں. 5-7 سال کا مسئلہ ہے, 10 سال کا مسئلہ ہے, آپ نے پیدا نہیں کیا 6 ماہ میں, 2014 میں حل ہوگا؟
دیکھیں بجلی انرجی کا جو مسئلہ ہے یہ بنیادی طور پر اس کا جو شارٹ ٹرم سولوشن ہے, میں آپ کو ایک بیسک بات کر دوں گا اسے آپ کو, اس کا یہ مسئلہ, اس مسئلے کا حل جو ہے وہ ایک مینجمنٹ میں ہے اور دوسرا گیس میں ہے, گیس کی اویلیبلٹی میں ہے, اور ہم اسی پر کام کر رہے ہیں. آپ نے دیکھا کہ اس دفعہ سردی کی شدت ہے اور گیس کی بے پناہ شارٹیج ہے ملک کے اندر,
بجلی بھی بند ہے.
بجلی, جی میں نے کہا نا بجلی اور گیس کا بڑا اسٹرانگ لنکیج ہے. آپ اگر جو ہمارے بجلی کے موجودہ پلانٹ لگے ہوئے ہیں ان کو اگر مستقل طور پر گیس مہیا کر دیں تو پاکستان میں لوڈ شیڈنگ سالانہ طور پر آدھی ہو جائے گی. یہ اتنا اسٹرانگ لنکیج ہے. بدقسمتی سے پچھلے 10-12 سال میں ملک کے اندر گیس امپورٹ کرنے کا کوئی پروجیکٹ نہیں بنایا گیا.
تو 2014 تو پھر ایسے ہی گزرے گا.
2014 میں انشاءاللہ ہماری یہ پوری کوشش ہے اور مجھے پوری امید ہے کہ 1 نومبر 2014 کو پاکستان میں پہلی امپورٹڈ گیس پاکستان میں آئے گی.
اور 2014 تو گزر گیا نا.
جی 2014 کی بات کر رہا
ہوں. 2014 میں پھر بجلی بھی بند رہے گی اور گیس بھی بند رہے گی. 2014 کے اختتام کے اوپر امید رکھیں.
اس میں مینجمنٹ کے طور پہ کرنا پڑے گا. یہ کام جو ہے دنیا میں کہیں بھی 3 سے 5 سال سے کم عرصے میں نہیں ہوتے. اس حکومت کی یہ کوشش ہے اور میں نے آپ کو کہا کہ پہلی ایل این جی بیس گیس انشاءاللہ 2014 میں آئے گی اور اس میں مستقل اضافہ ہوتا جائے گا جیسے وقت گزرے گا.
لیکن ویسے اب 2014 کا مطلب یہ ہے کہ پریکٹیکلی 2014 میں یہی سچویشن برقرار رہے گی جو 2013
میں. ہمیں امید ہے کہ 2014 کی سردیوں میں بہت بہتر حالات ہوں گے جو آج.
اچھا ایک سوال اور آپ سے پوچھ لوں پھر مفتی صاحب کی طرف جاؤں گا.
ایک بات,
فورن پالیسی کے میدان میں انڈیا اور افغانستان دونوں طرف ہمارے پاس سچویشن ہے, ادھر سے وڈرال ہونی ہے نیٹو ٹروپس کی, امریکی فوجوں کی واپسی ہے. انڈیا کے ساتھ پہلے ہمارا بڑا تناؤ تھا, آج کل ہماری حکومت کوشش کر رہی ہے کہ کچھ کام ڈاؤن ہو جائے معاملات. کیسی صورتحال دیکھتے ہیں 2014 میں دونوں طرف, ایسٹ اور ویسٹ؟
نہیں میں یہ سمجھتا ہوں, اور یہ میری ذاتی رائے, میں پھر اس کے گورنمنٹ کی پالیسی کے بارے میں میں یہ بیان نہ سمجھے. بنیادی بات یہ ہے کہ افغانستان میں جو خلا پیدا ہوگا اس کو یقیناً انڈیا بھی اپنے مقاصد کے لیے فل کرنے کی کوشش کرے گا, تو اس سے معاملات میں تناؤ پیدا ہو سکتا ہے.
جنرل فیلنگ یہی ہے,
اور اس سپیس کو پاکستان کو فل کرنا چاہیے. اسی لیے بڑا ضروری ہے کہ ہمارے جو انٹرنل مسائل ہیں ان کو ہم حل کر سکیں, جس میں یہ ٹیررزم کا ایشو ہے جو ہمارے ملک کے اندر ایک
فرقہ
واریت ہے, اس قسم کی باتیں ہیں. جب یہ ہم حل کر لیں, ہم ان کو اگر حل کر لیں تو پھر ہمیں ان معاملات کو
گھر سے تگڑے ہو کے کھڑے ہو تو پھر ان کو دیکھیں. مفتی صاحب آپ کیا فرماتے ہیں, یہ انڈیا اور افغانستان کی سچویشن ہے, یہ ڈیمانڈ کرتی ہے کہ ہم تگڑے ہو کے کھڑے ہو؟
آپ نے ایک بات تو آپ نے کہی کہ 2014 میں امید رکھنی چاہیے. میں بتا رہا ہوں کہ ایک آدمی اگر شادی نہ کرے اور بچے کی امید رکھے تو کیا بچہ پیدا ہو جائے گا اولاد؟
ہو جاتا ہے صرف حلال کا.
بات صرف اتنی ہے ندیم علی صاحب, بات اتنی ہے جب ہمارے حکمران, نہیں جب ہمارے حکمران جو ہے ان امیدوں کے لیے محنت نہیں کریں گے, کوشش نہیں کریں گے, جیسا کہ 7 مہینے میں جو نظر آیا کہ بہت سلو رفتار ہے, کچھ کام نظر نہیں آ رہا, تو اس اعتبار سے میں یہ کہتا ہوں کہ 2014 میں اللہ ہی جانے کہ وہ کیا معاملات ہوتے ہیں. ظاہری حالات تو ظاہر بات ہے کہ 7 دن میں بتا دیتے ہیں کہ یہ 7 دن میں بتا دیتے ہیں کہ یہ حکومت کس تیزی سے کس طرف جا رہی ہے. اس لیے میں کہتا ہوں کہ اللہ تعالیٰ خیر فرمائے. باقی یہ کہ ہم امید تو ضرور رکھتے ہیں کہ اللہ تعالیٰ حالات کو صحیح کرے, لیکن جن کے ہاتھ میں حالات کو صحیح کرنا ہے, جن کے پاس اقتدار ہے, ان کو بھی چاہیے کہ آپ کی یہ آواز سن کر اور ان امیدوں پر کچھ نہ کچھ کر کے دکھائیں تاکہ لوگ مطمئن ہوں.
یہ بات صحیح ہے آپ کی, لوگوں کے جان و مال کا تحفظ, ان کی زندگیوں میں بہتری اولین ترجیح رہنی چاہیے. میں مامو دوبارہ آپ کی طرف آ رہا ہوں, انڈیا پاکستان کا معاملہ کیسا نظر آتا ہے آپ کو 2014 میں؟
جی ہاں, انڈیا اور پاکستان کا معاملہ 2014 میں کچھ بہتر ہی رہے گا, کیونکہ یہ اب جو ہے آپ کے پاکستان اور انڈیا کے تعلقات جو ہے اس وقت جو بحال ہو رہے ہیں, یہ ہو رہے ہیں بزنس کی بیس پہ, तो इंडिया बिजनेस चाहता है, पाकिस्तान भी बिजनेस चाहता है, बिजनेस डील्स के लिए बहुत अच्छा है, अल्लाह करे ये ताल्लुकात मजीद सालों तक बेहतर हैं, तो ज्यादा फायदेमंद, दोनों ममालिक को फायदा है।
आपके जो सितारे हैं वो क्या कहते हैं, क्योंकि टेंशन बढ़ने के इम्कान है या ठीक रहेंगे ताल्लुकात, अब बेहतरी की जान जाएंगे?
हाँ, सितारों की कंडीशन ये है कि सितारों की कंडीशन बहुत बेहतर है इस मामले में कि इंडिया और पाकिस्तान के ताल्लुकात बेहतरी की तरफ आ रहे हैं।
अमरीका पाकिस्तान का क्या बनेगा मामू?
हाँ,
अमरीका और पाकिस्तान का क्या बनेगा?
हाँ, अमरीका और पाकिस्तान के ताल्लुक जो है वैसे ही रहेंगे जैसे पहले से, खोखले से रहेंगे, कुछ ऊपर से कुछ नहीं अंदर से कुछ, इसी तरह से रहेंगे और बहुत ज्यादा बेहतर 2014 में नहीं होंगे।
अफगानिस्तान का क्या होगा?
हाँ, मुझे तो अफगानिस्तान से नेटो निकलता भी नहीं नजर आ रहा है फिलहाल 2014 में।
तो आपका ख्याल है कि कुछ फौजी रह जाएंगे वहां पे, बाकी बड़ी तादाद में तो जाएंगे, ये तो नहीं हो सकता कि सारे कुछ तादाद में रह जाएंगे?
नहीं नहीं, सारे काफी तादाद में रह जाएंगे वहां पे,
काफी तादाद में रह जाएंगे। अमन आएगा अफगानिस्तान?
हाँ, अमन ऐसे ही रहेगा, अमन को ज्यादा अच्छा अमन नहीं हो सकता, लेकिन बेहतर रहेगा।
अच्छा, एक लास्ट और मामू आपसे, फिर मैं इधर आऊंगा इस्लामाबाद। मुल्ला उमर, बहुत से लोग अभी भी वो देखते हैं कि जो भी फ्यूचर अफगानिस्तान का सेटअप बनना है उसमें मुल्ला उमर का रोल भी कुछ होना है, मुल्ला उमर का रोल है दोबारा अफगानिस्तान?
बिल्कुल है, बिल्कुल है, मुल्ला उमर का रोल भी है इसके अफगानिस्तान की सियासत पे, और काफी काफी जोर शोर से होगा।
अमीन शहीदी साहब, जो ईरान और अमरीका का आपस में मामला तय हुआ है उसका फ्यूचर आपको क्या नजर आता है?
देखिए, मसला यह है कि अमेरिका और ईरान के दरमियान इतने अरसे से जो टेंशन रही है, उस टेंशन की बुनियाद ईरानियों का वो नजरिया था कि हमने कभी भी उनके सामने सर नहीं झुकाना। ये जो नई हुकूमत आई है, ये जाहिर है खात्मी हुकूमत का तसल्लु है, और इनकी अप्रोच यह है कि किसी तरह से मुफाहिमत की फजा को हमवार किया जाए, और उसी बुनियाद पर उन्होंने न्यूक्लियर अपने हुकूक के हवाले से वो जंग जीती है, और इस वक्त भी वो ये कहते हैं कि भाई हमने अपनी शरायत पे उनसे ये मनवा लिया है। लेकिन उसके बाद जो अमरीकियों ने काम किया, ईरानियों के बहुत सारे उनकी कंपनियों पर पाबंदी लगा दी, उसके बाद फिर एक शुरू हो गई है लहर। लेकिन जो खुद ईरान के अंदर फजा है वो अमरीकियों की एक्सेप्टेंस के लिए कोई मुनासिब फजा नहीं है। इस हवाले से अगर अमरीकी थोड़ा सा अपने उस लेवल से नीचे आके इनके साथ कंप्रोमाइज करने पर तैयार हुए, फिर तो ये सिलसिला आगे बढ़ सकता है और बेहतर फजा पैदा हो सकती है। लेकिन अगर अमरीकी उसी तरह से अपनी वो जो खुदसरी है उस पर वो कायम रहना चाहें, तो फिर ये सिलसिला आगे नहीं बढ़ सकता।
शाम में क्या होगा?
शाम में इंशाल्लाह ताला तकफीरियों को शिकस्त होगी, और उन शिद्दत पसंद अनासिर को जो सर जुदा करते हैं, जो जिबा करते हैं, जो अवाम को मारते हैं, उनको शिकस्त।
शेख ककान बाजी साहब, क्लोजिंग रिमार्क्स आपसे चाहिए। मैं उम्मीद के साथ चाहूंगा 2014 का आगाज हो, लेकिन मुफ्ती साहब की बात में वजन है कि जिनसे उम्मीद रखनी है उनकी कमिटमेंट डिटर्मिनेशन भी तगड़ी होनी चाहिए कौम के साथ, क्या कहते हैं आप?
नहीं, बिल्कुल है। देखे, पाकिस्तान के अवाम ने अपना फैसला दे दी है, अब जिनके हक में उन्होंने फैसला दिया उन्होंने डिलीवर करना है, ये बुनियादी बात है। अवाम के मसाइल को हल करना, कोई इसमें दो राय नहीं हो सकती। और अल्हम्दुलिल्लाह मैं ये पूरे वसूल से कह सकता हूँ कि ये हुकूमत कमिटेड भी है, डिटर्मिन्ड भी है, मुश्किल फैसले करने की अहलियत रखती है, और इंशाल्लाह एक करप्शन फ्री गवर्नमेंट जो है वो आपको मिलेगी।
तो हम उम्मीद रखें और अल्लाह से दुआ भी करें कि हमारा 2014 पाकिस्तान के लिए 2013 से बहुत बेहतर होगा, लोगों के लिए बेहतरी लेकर आएगा। शाइस ककान अब्बासी साहब, अमीन शहीदी साहब, मुफ्ती नईमी साहब, मुफ्ती नईम साहब और जनाब शौकत चौधरी साहब अल मारूफ मामू, आप सबका बहुत शुक्रिया, आप हमारे साथ रहे। आज के प्रोग्राम से इतना ही, आप सबको कल का नया साल जिसका आगाज होगा मुबारक हो। मुझे इजाजत दीजिए, खुदा हाफिज़।